اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم علامات قیامت کا بیان اس کتاب میں سے آج ہم نیا ٹاپک دیکھیں گے، اور وہ ٹاپک ہے نزول عیسیٰ علیہ السلام. اس سے پچھلا ٹاپک تھا دجال اور اس سے متعلقات. کتاب میں پیج نمبر ہے 221. دیکھیں گے کہ حضرت عیسیٰ علیہ السلام کے بارے میں قرآن و سنت کیا کہتے ہیں. یاد رکھیے کہ یہ اسلام کا ایک بہت بنیادی حصہ ہے، کیونکہ اس میں غلطی کھانے کی وجہ سے آج مسلمانوں کا ایک گروہ اپنے عقائد کو بہت زیادہ بگاڑ چکا ہے. تو ہم اس کو سنتے وقت ساتھ ساتھ اس کی بھی خواہش رکھیں گے کہ اللہ تعالیٰ ہمارے اندر اگر عقائد کا کوئی بگاڑ ہے تو اس کو دور کر دے. نزول عیسیٰ بن مریم علیہ السلام، حضرت عیسیٰ بن مریم کا نزول. حضرت عیسیٰ کو ابن مریم کیوں کہتے ہیں؟ کوئی ایک لمحے میں اس کا جواب دینا چاہتا؟ ان کے والد نہیں تھے، یعنی ایک یہ نبی عیسیٰ ابن مریم، اور اسی طرح حضرت یونس بن متی، وہ بھی ان کی ماں تھی. اس کے علاوہ جتنے بھی انبیاء اکرام ہیں ان سب کے نام باپ کے نام کے ساتھ ہے. حضرت عیسیٰ علیہ السلام کا نزول قیامت کی نشانیوں میں سے ایک نشانی ہے. اس کی دلیل سورۃ زخرف آیت 61 میں آتی ہے، وَإِنَّهُ لَعِلْمُ لِلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَاتَّبِعُونِ هَٰذَا صِرَاطٌ مُّسْتَقِيمٌ. اور بے شک حضرت عیسیٰ علیہ السلام کا نزول قیامت کی ایک نشانی ہے، بس تم قیامت کے آنے میں شک نہ کرو اور میری بات مان لو، یہی سیدھا راستہ ہے. تو یہاں سے کیا پتہ چلتا ہے کہ قیامت کے آنے سے پہلے حضرت عیسیٰ علیہ السلام آئیں گے. ابھی کدھر ہیں؟ آپ سب ساتھی قرآن پڑھ چکے ہیں، قرآن کا مفہوم. حضرت عیسیٰ علیہ السلام اس دنیا میں آئے تھے، لیکن دشمنوں نے ان کی جان لینے کی کوشش کی. اللہ تعالیٰ نے جس طرح حضرت عیسیٰ کو اور بہت ساری چیزوں میں نشانی بنایا، یہ بھی ایک نشانی بن گئی کہ ان کو زندگی کی حالت میں، یعنی زندہ فارم میں ہی زمین سے اٹھا کر آسمان پہ لے گئے. ہم جب مرتے ہیں تو ہمارا جسم تو زمین پہ رہ جاتا ہے، روح آسمان پہ جاتی ہے، لیکن حضرت عیسیٰ علیہ السلام کو جسم اور روح کے ساتھ آسمان پہ اٹھایا گیا. کیا یہ ممکن ہے؟ عقل مانتی ہے؟ مانے نہ مانے، جس طرح یہ بات نہیں ماننے کے قابل کہ انسان دنیا میں کیسے آتا ہے، لیکن ہم دن رات اس چیز کو مانتے ہیں نا. اسی طرح موت کی صورت میں روح کدھر چلی جاتی ہے، ہم اس کو بھی مانتے ہیں. تو ہمارا پورا ایمان ہے کہ حضرت عیسیٰ علیہ السلام آج بھی زندہ ہے، اور معراج کے موقع پہ نبی صلی اللہ علیہ وسلم نے ان سے ملاقات بھی کی تھی، اور قیامت سے پہلے یہ دنیا میں آئیں گے. اللہ تعالیٰ اپنی قدرت دکھانا چاہتا تھا کہ ان اللہ علی کل شیء قدیر. آپ کے ذہن میں ایک سوال آ سکتا ہے کہ حضرت عیسیٰ کو اٹھائے جانے کی حکمت کیا تھی؟ تو اللہ تعالیٰ دکھانا چاہتا تھا کہ جب لوگ دین کے نام پہ دشمن ہو جاتے ہیں، اور دنیا میں کوئی اس شخص کا مددگار نہ بھی ہو، تو اللہ تعالیٰ اس کی مدد کرتا ہے. پھر ایک اور چیز بھی مجھے سمجھ آتی ہے تھوڑے سے غور و فکر سے، اور وہ کیا کہ عموماً ہم بن باپ کے بچوں کو بہت مظلوم سمجھتے ہیں، اور ہم سوچتے ہیں کہ دنیا میں ان کو بھلائیاں نہیں ملیں گی، اور مشکل ہو تو ہم کہتے ہیں چلو باپ کام آئے گا. حضرت عیسیٰ کے ساتھ ایسی کوئی بھی چیز نہیں تھی، لیکن ہم قرآن پاک جب پڑھیں تو ہمیں خاص طور پہ سورہ مائدہ میں ڈیٹیل سے پتہ چلتا ہے، اور سورت آل عمران میں بھی، کہ حضرت عیسیٰ کے ساتھ تو اتنے میریکلز تھے کہ کیا کوئی باپ والا بچہ اتنے میریکلز کو دیکھے گا. تو لہٰذا ہمارا ایمان ہے کہ وہ موجود ہیں، زندہ ہیں. اب دل میں اور سوال ہیں، اتنی لمبی عمر کیسے؟ کھاتے کیا؟ پیتے کیا؟ تو ایک مسلمان کا بیلیف کیا ہے کہ یومنون بالغیب. جو ذات ماں کے پیٹ میں بچے کو کھلا سکتی ہے وہ آج بھی کھلا سکتی ہے، اور آسمان سے تو رزق اترتا ہے. کیا بڑی بات ہے کہ سارا فریش پھل اور سارا کچھ وہاں سے حضرت عیسیٰ کو مل جاتا ہو. تو لہٰذا ہم اس پہ ایمان رکھتے ہوئے اب اس چیز پہ ایمان رکھتے ہیں کہ قیامت سے پہلے وہ دنیا میں آئیں گے. اور آپ کو پتا ہے کہ اسلام کی یہ جو چیزیں ہیں نا، اس کو ریسرچ کا حصہ بنا کے لوگوں نے یہ فضا اور حلا اور سیون سفیئرز اور جہاز کا چلنا، اس کو ڈسکور کیا. ایون کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے واقعہ معراج کہ آپ آسمان پہ گئے تھے، اچھا اس کا اندر بندہ جا سکتا ہے، اچھا براق تھا تو پھر اڑ کے گئے تھے، اس سے کہتے ہیں کہ جہاز جو ہے وہ ڈسکور ہوا ہے. تو اللہ تعالیٰ نے انسانیت کو تسخیر کائنات کا بھی سبق دیا اس میں. قیامت کے قریب حضرت عیسیٰ بن مریم آسمان سے نازل ہوں گے اور حکومت کریں گے. مسلمان حضرت عیسیٰ کی قیادت میں کفار کے خلاف جہاد کریں گے. حضرت عیسیٰ کے عہد مبارک میں مکمل عدل و انصاف ہوگا، دولت کی فراوانی ہوگی، لوگ آپس میں غیر معمولی پیار اور محبت سے رہیں گے، حسد بغض اور کینہ بالکل نہیں ہوگا. کتنا پیارا دور ہوگا. दुनिया ही जन्नत लगेगी ना। आप सोचिए कि इंसाफ भी मिल जाए, दौलत भी बहुत हो, आपस में प्यार भी हो, और दिल से ये सब मनफी जज्बात निकल जाएं, तो इससे बढ़ के और खुशकिस्मती क्या होगी। इन सारी बातों की दलील हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से, कहते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह की कसम ईसा बिन मरियम अलैहिस्सलाम आसमान से उतरेंगे, हुकूमत करेंगे, अदल व इंसाफ कायम करेंगे, सलीब को तोड़ देंगे, जिज़िया नहीं लेंगे, जवान ऊँट को छोड़ देंगे, इस पर कोई मेहनत नहीं करेगा, मुराद ये कि इनसे काम नहीं लिया जाएगा, लोगों के दिलों से कीना बुग़ज़ और हसद जाता रहेगा। हज़रत ईसा अलैहिस्सलाम लोगों को माल देने के लिए बुलाएंगे, लेकिन कोई भी लेने के लिए तैयार नहीं होगा। इसे मुस्लिम ने रिवायत किया। इसमें आप देखिए कि दो तीन चीज़ें हैं जो क्रिश्चियनिटी के मौजूदा अकायद पर चोट डालती हैं। बस आप देखिए कि सलीब को तोड़ना, जिज़िया, फिर इसी तरह आप देखिए कि लोगों को माल देने के लिए बुलाएंगे लेकिन वो लेने के लिए तैयार नहीं होंगे। तो ये दौर कब आएगा जब दुनिया में इस्लाम अपनी असल शक्ल में दिखेगा। और ये भी जहन में रखिए कि ईसाइयों का अकीदा है कि हज़रत ईसा अल्लाह के बेटे हैं, उन्होंने सलीब पर जान देकर सारे इंसानों के गुनाहों का कफ़ारा अदा कर दिया। ये तो आपने सुना ही हुआ ना, कफ़ारा है मसीह का अकीदा। दूसरा अकीदा ये कि इनकी शरीयत में सुअर हलाल है। हज़रत ईसा आसमान से नाजिल होने के बाद ऐलान फरमाएंगे, मैं ना अल्लाह का बेटा हूँ, ना सलीब पर जान दी, ना किसी के गुनाह का कफ़ारा बना, ना सुअर को हलाल किया। हदीस शरीफ में सलीब तोड़ने और खंजीर को कत्ल करने का यही मतलब है। हज़रत ईसा के नज़ूल के बाद इस्लाम के अलावा बाकी तमाम अदियान मिट जाएंगे, सिर्फ एक मुस्लिम उम्मत बाकी रह जाएगी। इसलिए किसी दूसरी कौम या मिल्लत से जिज़िया लेने का जवाज़ ही पैदा नहीं होगा। तो लिहाजा हदीस में जिज़िया न लेने से यही मुराद है। आप ज़रा एक मिनट के लिए सोचें ये सारी बातें। जो ईसाई सारी ज़िंदगी इस नज़रिए के साथ जीते हैं, जो कर लो, मौज करो, मस्ती करो, हज़रत ईसा हमें बचा लेंगे, उनको ये बात सुनकर क्या लगेगा। आगे पढ़ेंगे कि उस दौर के जो ईसाई होंगे वो हज़रत ईसा के हाथ पे मुसलमान हो जाएंगे, पीछे यहूद हैं उनको वो कत्ल कर देंगे। तो कितना ज़्यादा दर्द महसूस करता है इंसान उन लोगों के लिए जो सारी ज़िंदगी इस सोच के साथ कि चलो हज़रत ईसा हमें बचा लेंगे, गुनाह करें। आपको पता कि मौत के वक्त ही उनको पता चल जाता है। सूरत मायदा की एक आयत में आप लोग तफसीर के सेशन में पढ़ चुके हैं कि इनमें से किसी की मौत नहीं आती इससे पहले कि वो ईमान न ले आए। तो वहाँ कहते हैं कि ये हकीकत खुलती है और वो ईमान कबूल नहीं, वल्लाहु आलम। लेकिन कि ये हकीकत है कि हज़रत ईसा अलैहिस्सलाम किसी के गुनाहों पे कफ़ारे पे नहीं गए। एक तो वह क्रिश्चियन थी तो उनसे ये बात हो रही थी तो उन्होंने यही नुक्ता रखा कि हाउ मच जीसस लव्स अस, कि वो कितना हमसे प्यार करते हैं, मतलब हमारी वजह से सूली पे चढ़े। अमेरिका की ये बात है। तो मेरी जब बात हुई तो मैंने उनसे कहा कि सिस्टर ये बताओ कि उसका तो खुलासा यही था कि आप जिस भी मुल्क में रहते हैं आप क्या चाहते हैं, कि वहाँ इंसाफ हो। कहती है ऑफकोर्स। मैंने कहा अगर आपको ऐसा लगे कि कोई शख्स किसी को टक्कर मारे या गाड़ी का कोई हादसा करे और जाके नाम दूसरे का दे दे या पुलिस को कह दे कि उसकी जगह मुझे जेल में डाल दो, तो आप मानेंगे? कहती नो। तो मैंने कहा एक छोटे से मुल्क को हम इतना डिसऑर्गेनाइज समझते हैं कि वहाँ इंसाफ नहीं है, मारता कोई है, सज़ा किसी को मिलती, तो क्या अल्लाह ताला से आप इस बेइंसाफ़ी की उम्मीद रखते हैं? फिर इस पर वो खामोश हो गई थी। लेकिन हकीकत है कि मानता बंदा तभी है जब उसका दिल खुलता है। तो लिहाजा हज़रत ईसा अलैहिस्सलाम के बारे में आज की क्रिश्चियनिटी के अक्सर अकायद जो हैं वो बातिल हैं। हज़रत ईसा अलैहिस्सलाम दमिश्क के मशरकी हिस्से में मस्जिद के सफ़ेद मीनार के पास अपने दोनों हाथ फरिश्तों के कंधों पर रखे हुए नाजिल होंगे। नज़ूल के वक्त हज़रत ईसा अलैहिस्सलाम के सर के बालों से पानी के कतरे मोतियों की तरह ठलकते नजर आएंगे। जब आप सर झुकाएंगे तो ऐसा महसूस होगा कि पानी के कतरे टपक रहे हैं। इमेजिनेट करें ज़रा कैसा मंजर लगता है आँखों में। हज़रत ईसा अलैहिस्सलाम आसमान से नाजिल होते ही गलबा इस्लाम के लिए जिहाद शुरू कर देंगे। इसको नोट कीजिए, हज़रत ईसा की आमद का जो मकसद है ना वो जिहाद है। आज वही कौम जो हज़रत ईसा से ख़ुद को जोड़ती है वो जिहाद के नाम पे न जाने क्या कुछ मुसलमानों पे इल्ज़ामात लगाए जाते हैं। तो लिहाजा हज़रत ईसा अलैहिस्सलाम ग़लबे इस्लाम की कोशिश करेंगे। हज़रत ईसा अलैहिस्सलाम के अहद मुबारक में तमाम अदियान यानी रिलीजन्स ख़त्म हो जाएंगे, सारी दुनिया में सिर्फ इस्लाम का बोलबाला होगा। हज़रत ईसा अलैहिस्सलाम का ज़माने खिलाफत 40 साल होगा। अब सब बातों की दलील हदीस में हज़रत अबू हुरैरा से रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरे और ईसा के दरमियानी अरसे में कोई दूसरा नबी नहीं اور عیسیٰ علیہ السلام آسمان سے نازل ہوں گے، لہٰذا جب انہیں دیکھو تو درجہ ذیل علامتوں سے ان کو پہچاننا۔ اب آپ دیکھیں کہ حضرت عیسیٰ علیہ السلام کا حلیہ بھی لکھا ہوا ہے، قد متوسط یعنی درمیانی ہائٹوں کی، ان کا رنگ سرخی اور سفیدی کے درمیان ہوگا، گورے چٹے۔ حضرت موسیٰ کیسے تھے آپ کو پتہ؟ حبشی تھے، سیاہ تھے۔ کبھی سوچتے بھی نہیں ہم، کتنا پیار آتا ہے ان نبیوں کے ناموں کے ساتھ ہی، کبھی یہ سوچا ہی نہیں کہ یہ گورے تھے کہ کالے تھے۔ وہ زرد رنگ کے کپڑے پہنے ہوں گے، آپ سوچیے کہ ایک شخص گورا چٹا اور زرد کپڑے پہنے ہو۔ ان کے سر کے بال ایسے ہوں گے گویا ابھی ان سے پانی ٹپکنے والا ہے، حالانکہ وہ تر نہ ہوں گے۔ لوگوں سے جہاد کریں گے تاکہ لوگ اسلام قبول کریں، صلیب کو توڑ دیں گے، خنزیر کو قتل کر دیں گے، جزیہ موقوف کر دیں گے یعنی ختم کر دیں گے جزیہ۔ اللہ تعالیٰ ان کے عہد میں اسلام کے علاوہ باقی تمام مذاہب مٹا دیں گے۔ حضرت عیسیٰ علیہ السلام کانے دجال کو بھی ہلاک کریں گے۔ آپ کی حکومت 40 سال تک رہے گی، پھر وہ فوت ہوں گے اور مسلمان ان کی نماز جنازہ پڑھیں گے۔ اسے ابوداؤد نے روایت کیا۔ تو گویا کہ آپ دیکھ رہے ہیں، ایسے لگتا ہے کہ جیسے اپنی آنکھوں سے ہم دیکھ رہے ہیں۔ آپ بتائیے کہ اللہ کے نبی کو یہ ساری باتیں کون بتاتا تھا؟ کیا آپ نے حضرت عیسیٰ کو دیکھا ہوا تھا؟ نہیں دیکھا۔ وما ینتکو، بولیے کیا آیت؟ وما ینتکو عن الہوا، یہ نبی اپنی زبان سے اپنی خواہش سے نہیں بولتے بلکہ جو ان کو وحی کیا جاتا ہے۔ تو یہ سب باتیں اللہ کی طرف سے آپ کے دل میں ڈالی جاتی تھی۔ حضرت عیسیٰ علیہ السلام آسمان سے نازل ہونے کے بعد کافروں سے مسلسل جہاد کرتے رہیں گے، حتیٰ کہ روئے زمین پر ایک بھی کافر نہیں بچے گا۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ نے فرمایا، قیامت قائم نہیں ہوگی حتیٰ کہ تم یہودیوں سے جہاد کرو گے، جس میں پتھر تک یہ بتائے گا کہ اس کے پیچھے یہودی چھپا ہوا ہے، اور کہے گا مسلمان میرے پیچھے یہودی ہے، اسے قتل کر۔ اسے بخاری نے روایت کیا۔ کیا پتھر بول سکتے ہیں؟ درخت بول سکتے ہیں؟ بالکل بول سکتے ہیں۔ یہ زبان کا ٹکڑا کیا بول رہا ہے؟ پچھلے سیشنز میں بات کی ہے ہم نے کہ اللہ کے حکم سے پتھر بولیں گے۔ نبی صلی اللہ علیہ وسلم کے دور میں ایک پتھر آپ کو سلام کرتا تھا، آپ نے فرمایا کہ میں اس پتھر کو جانتا ہوں کہ جو نبوت سے پہلے مجھے سلام کرتا تھا۔ تو لہٰذا اللہ کے لیے تو کوئی بات مشکل نہیں ہے۔ حضرت عیسیٰ علیہ السلام آسمان سے نازل ہونے کے بعد شریعت محمدیہ صلی اللہ علیہ وسلم کے مطابق احکام نافذ فرمائیں گے۔ کیا خوبصورت وقت ہوگا۔ جب سے قرآن پڑھنا پڑھانا شروع کیا ہے، یہی خواہش ہے کہ اللہ کوئی ایسا مرد مومن آ جائے جو پوری دنیا پہ اسلام کا نفاذ کر دے۔ ہم تو اپنے مسلمان ملکوں میں نہیں کر پاتے، آپ سوچیے وہ کیا وقت ہوگا جب حضرت عیسیٰ کے تھرو پوری دنیا میں اسلام کا نفاذ ہوگا۔ دلیل پڑھ لیتے ہیں۔ حضرت ابو ہریرہ کہتے ہیں کہ رسول اللہ نے فرمایا، جب عیسیٰ ابن مریم تمہارے درمیان نازل ہوں گے اور تمہارا امام تمہی میں سے ہوگا، اس وقت معلوم نہیں تمہارا کیا حال ہوگا۔ اسے مسلم نے روایت کیا۔ یعنی یہ سب ہوگا، امام تمہیں میں سے ہوگا، مطلب یہ کہ حضرت عیسیٰ علیہ السلام نازل ہوں گے اور اس سے پہلے امام مہدی ہوں گے جو مسلمانوں کی امامت کر رہے ہوں گے۔ حضرت عیسیٰ علیہ السلام کا نزول امام مہدی کے دور حکومت میں ہوگا۔ حضرت عیسیٰ علیہ السلام آسمان سے نازل ہونے کے بعد پہلی نماز امام مہدی کی امامت میں ادا کریں گے۔ پیچھے حدیث پڑھ چکے۔ حضرت عیسیٰ علیہ السلام آسمان سے نازل ہونے کے بعد عمرہ یا حج، حج افراد یا قیران ادا کریں گے۔ حج افراد کون سا ہوتا ہے؟ جس میں عمرہ نہیں ہوتا، صرف حج ہوتا ہے۔ اور حج قیران کون سا ہوتا ہے؟ ایک ہی احرام کے اندر حج اور عمرہ ہوتا ہے۔ عام طور پہ ہم کون سا حج کرتے ہیں؟ حج تمتو۔ اس میں کیا ہوتا ہے؟ عمرہ کر کے احرام کھول دیا جاتا ہے اور قربانی وہاں سے خریدی جاتی ہے، اور دوبارہ 7, 8, 9, 10 تاریخ کے لیے احرام باندھا جاتا ہے، جبکہ قران میں قربانی بھی ساتھ لے کے جاتے ہیں۔ نبی صلی اللہ علیہ وسلم نے کون سا حج کیا تھا؟ قران کیا تھا۔ اور کیا فرمایا تھا؟ کہ اگر مجھے پہلے یہ بات پتہ ہوتی تو میں تمتو کرتا۔ ٹھیک ہے، یہ باتیں ٹپس پہ رکھا کریں، یہ باپ کی تفسیر میں کتنی بار گزر چکی ہیں۔ تو یہ بات جب ایسی چیزوں کو ہم سائٹس پہ پڑھیں نا، تو اس وقت اپنے ذہن کا ایک ہلکا سا امتحان بھی لیا کریں کہ میری میموری میں کیا چھپا ہوا ہے۔ بہرحال حضرت عیسیٰ بھی حج کریں گے۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، عیسیٰ بن مریم روحہ کی گھاٹی سے حج یا عمرہ یا حج قران کے لیے لبیک کہیں گے۔ اسے مسلم نے روایت کیا۔ یہ روحہ کیا ہے؟ مدینہ منورہ سے تقریباً 50 کلومیٹر کے فاصلے پر ہے۔ इस नाम को सुनते ही एक वाक्या याद आ गया, आप में से किसी को याद आया? चंद दिन पहले हमारी तफसीर की क्लास में भी हुआ था। कहाँ याद होगा, वाक्या नहीं याद तो शहर का नाम कहाँ याद होगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने दुआ की थी कि जब मैं दुश्मनों पर हमले के लिए निकलूँ मक्का फतह करने के लिए तो उनको खबर ना हो। अल्लाह ने इस बात को राज रखा, लेकिन एक शख्स सहाबी थे हातिब बिन अबी बलता, अपने बच्चों की मोहब्बत में उनसे उन्होंने दुश्मनों को ख़त लिख के दे दिया कि आपकी तरफ नबी सल्लल्लाहु अलैहि वसल्लम आ रहे हैं। वही के ज़रिए ये खबर मिली अल्लाह के नबी को, तो आपने हज़रत अली और उनके साथ चंद साथियों को भेजा कि जाओ रोहा के मुकाम पर तुम्हें एक औरत मिलेगी और उसके पास ख़त है। हमने इसमें भी एक दो सेशन पहले बात की थी। हज़रत अली जब गए तो लोगों ने कहा रास्ता चलिए, हो सकता है कहीं इधर उधर मिल जाए। तो कहा नहीं, अगर अल्लाह के नबी ने कहा है कि वो रोहा पे मिलेगी तो वहीं मिलेगी। तो ये वही रोहा है कि जिसके बारे में हदीस में वहाँ तذکرہ मिला था। तो लिहाजा हज़रत ईसा अलैहिस्सलाम हज करेंगे। हज़रत ईसा अलैहिस्सलाम आसमान से तशरीफ़ लाने के बाद शादी करेंगे, इनकी औलाद होगी और आपकी तदफीन रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के रोज़े मुबारक में होगी। देखिए ये सारा टॉपिक सुनते वक्त अगर आप अपने साथ चंद नॉन मुस्लिम सिस्टर्स को ले आते, मैंने लास्ट टाइम भी कहा था ना कि हज़रत ईसा का टॉपिक नॉन मुस्लिम फ्रेंड्स के साथ शेयर करें, इतनी डिटेल से जब वो हज़रत ईसा के बारे में सुनेंगी तो इस्लाम से उनकी अजनबियत दूर होगी ना, क्योंकि हज़रत ईसा उनके और हमारे बीच में एक कॉमन चीज़ तो मौजूद है। तो कोशिश कीजिएगा कि ये इन्फॉर्मेशन हज़रत ईसा वाली अपनी नॉन मुस्लिम फ्रेंड्स के साथ शेयर करें। हज़रत अब्दुल्ला बिन उमर रज़ी अल्लाह अन्हुमा से रिवायत है कि रसूलुल्लाह ने फरमाया ईसा बिन मरियम ज़मीन पर नाजिल होंगे, शादी करेंगे, इनकी औलाद होगी, 45 यानी 45 ईयर्स तक ज़िंदा रहेंगे, फिर फौत होंगे और मेरी कब्र के साथ ही दफन होंगे। क़्यामत के रोज़ मैं और हज़रत ईसा बिन मरियम इकट्ठे अबू बकर और उमर रज़ी अल्लाह अन्हुमा के दरमियान उठेंगे। इसे इब्ने जौज़ी ने रिवायत किया। अब आप देखिए कि किस्मत की बात है ना, आपको पता कि आज भी नबी सल्लल्लाहु अलैहि वसल्लम के रोज़े मुबारक में हज़रत ईसा की कब्र की जगह खाली है। ये सहाबा का ईमान था, वरना अल्लाह के नबी के साथ दफन होने की किसको ख्वाहिश ना हो। हत्ता कि आपको पता कि जब हज़रत अबू बकर का इंतकाल हुआ तो उनको अल्लाह के नबी के साथ एक तरफ जगह दी, तो जब हज़रत उमर के इंतकाल का वक्त करीब आया तो उन्होंने ख्वाहिश का इजहार किया था कि हज़रत आयशा से इजाज़त लेके आओ, क्योंकि उनका गुजरा था कि मुझे नबी के दूसरे पहलू में दफन किया जाए। तो हज़रत आयशा ने कहा कि ये जगह तो मैंने अपने लिए सोची हुई थी, लेकिन मैं अपने ऊपर उम्र को फौकियत देती हूँ। आज लोग उन्हीं को नाम ले लेके लड़ाते हैं ना, कुछ लोग हैं जो अल्लाह के नबी के सहाबा को गाली देते हैं, तो उनको नहीं पता कि ये लोग एक दूसरे की कितनी इज्जत करते थे, कितना एहतराम करते थे। तो लिहाजा अब वहाँ हज़रत उमर भी हैं और हज़रत ईसा की जगह खाली है। नज़ुल मसीह के हवाले से ये वजाहत ज़रूरी है कि मिर्ज़ाइयों के अकीदे के मुताबिक हज़रत ईसा बिन मरियम फौत हो चुके हैं और अहादीस में जिस मसीह माऊद, मसीह तो मसीह होता है, माऊद कहते हैं दोबारा आने वाला, इसकी खबर दी गई है वो मिर्ज़ा ग़ुलाम अहमद क़ादियानी है। जबकि ये तमाम अहादीस जो हमने भी पढ़ी इसके मुताबिक मसीह माऊद हज़रत ईसा बिन मरियम है, जो क़्यामत के करीब आसमान से दमिश की एक मस्जिद के मीनारे पर फरिश्तों की मदद से नाजिल होंगे और दज्जाल को कत्ल करेंगे। लिहाजा मिर्ज़ा ग़ुलाम अहमद क़ादियानी के इस झूठे दावे की वजह से उलमाए उम्मत ने उसे और इनके पैरोकारों को दारा इस्लाम से खारिज कर दिया। देखिए इस वजाहत को कम अज़ कम इस तरह तो समझ लीजिए कि अभी बहुत सारी बातें तो हज़रत ईसा की वो हुई नहीं जो होनी थी। बस आप देखिए कि हमने पीछे पढ़ा कि मुकाम लुत पर इनका मामला होगा दज्जाल से, उन्होंने लुत को लुधियाना बना दिया। इत्तफाक़ देखिए कि ये शख्सियत जिनके नाम पे ये मसलक कायम है तो वो पाकिस्तान के शहर लुधियाना में पैदा हुए थे, इंडिया का शहर है गालिबन। फिर आप देखिए कि इत्तफाकात मिलते हैं ना, वो कहते हैं कि नहीं ये हज़रत ईसा की सारी जो रिवायतें हैं जो भी हम पढ़ें 100 से ज़्यादा तवातुर के दर्जे की हदीसें हैं जो हज़रत ईसा अलैहिस्सलाम के दोबारा आने की दलील है। यानी इस मौजू से ज़्यादा और किसी मौजू पे इतनी ज़्यादा हदीसें हमें इकट्ठी नहीं मिलती इन सारी निशानियों में जो हज़रत ईसा के आने पे। इसके बावजूद लोग गुमराह हो जाते हैं। आप में कैसे कह सकते हैं कि हमें अब जो पता चल गया इसके बाद हम नहीं गुमराह होंगे? इल्म के बावजूद लोग गुमराह होते हैं। क्या इनके पास आलिम नहीं है? क्या इनके पास मुफ्ती नहीं है? हैं, लेकिन दुआ करें कि रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना, कि अल्लाह में हिदायत पाने के बाद गुमराह ना करना। अब वो शख्स इनके ख्याल में फौत हो चुके हैं ना, बल्कि पाकिस्तान के शहर बालाकोट में लोगों ने हज़रत ईसा की कब्र भी बनाई हुई है, सिर्फ ये साबित करने के लिए कि हज़रत ईसा फ़ौत हो गए थे। और इसके पीछे पूरी हिस्ट्री पड़ी है। कभी आप सोचते नहीं हज़रत ईसा के साथ इस नाम का क्या ताल्लुक़ है? तो ईसा के साथ ईसाइयों का ताल्लुक़ है। ईसाइयों यानी क्रिश्चियंस के अकीदे को प्रमोट किया जा रहा है, वो भी कहते हैं कि हज़रत ईसा फ़ौत हो चुके हैं। तो बहरहाल सूरत मायदा में अल्लाह ताला कहते हैं कि कोई कहता है, यहूद कहते हैं हमने ईसा को कत्ल किया, नसारा कुछ और कहते हैं, लेकिन अल्लाह ने इस बात पे साबित कर दिया कि उन्होंने हज़रत ईसा को कत्ल नहीं किया। तो अल्लाह ताला से दुआ है कि हम सब के अकीदे की इस्लाह फरमाए। तो बहरहाल हज़रत ईसा का दौर बहुत खूबसूरत दौर होगा, पूरी दुनिया में अमन चैन होगा। इसके बाद अब जो अगली अलामत है मेजर साइंस में से, वो है खुरूज याजूज व माजूज, याजूज और माजूज का खुरूज। बुक का पेज है 226-226। ये कौन है, कैसे हैं, आइए थोड़ा सा इसके बारे में जानते हैं, फिर बात करेंगे। इब्तदान, याजूज माजूज अपने इलाकों में फसाद बरपा करते रहते थे। वहाँ के लोगों की ख्वाहिश पर ज़ुल्करनैन ने एक बहुत बड़ा बंद तामीर करके इनको क़ैद कर दिया। इसकी दलील सूरत अलकहफ की आयत नंबर 92 से 96 में आता है। सुम्मा अतबा सबबा हत्ता इज़ा बलगा बैन सद्दैन वजद मिन दूनिहिमा कौमा कौमा ला यकादून यफ़क़हून क़ौला क़ालू या ज़ल क़रनैन इन्ना याजूज व माजूज मुफ़सिदून फ़िल अर्दी। उन्होंने कहा कि ऐ ज़ल क़रनैन, बेशक याजूज और माजून ज़मीन पर फसाद फैलाते हैं। फ़हल नजअलुलका खर्जन, क्या हम तुम्हारे लिए कुछ पैसा जमा करें? कि अलान तजला बैनना व बैनहुम सद्दा, कि तू उनके और हमारे बीच में एक दीवार बना दे। यानी ज़ुल्करनैन जो अपने दौर के एक बहुत बड़े बादशाह गुजरे, दौलत भी थी और ईमान की दौलत भी थी, इसलिए बादशाहत ने उनको नुकसान नहीं दिया। तो उन्होंने इंसानियत की फलाह के काम किए, सोशल वर्क के काम किए। तो इन्होंने लोगों की इस फरमाइश पर कि हमारे लिए इनके और हमारे बीच में दीवार डाल दें, काल मा मक्कनी फीहि रब्बी खैर, कहने लगे जो मुझको दिया है मेरे रब ने वो बेहतर है। फ़ाइनूनी बिक़ुव्वा, बस मुझे अपनी जान से मदद दो, यानी मुझे ह्यूमन रिसोर्स चाहिए, मुझे माल नहीं चाहिए। ताकि अजल बई नकुम व बई नहुम रदमा, ताकि मैं बना दूँ तुम्हारे और उनके दरमियान में एक मोटी दीवार। करो क्या, आतूनी ज़ुबर अल हदीद, लेके आओ लोहे के टुकड़े। हत्ता इज़ा सावा बैनस सदफ़ैन, यहाँ तक कि जब उन्होंने हमवार कर दिया दो पत्थरों के बीच। क़ाल अन्फ़ुखू, फिर कहा इसमें फूको यानी इसको गर्म करो। हत्ता इज़ा जालहु नारन, यहाँ तक कि जब कर दिया उसको आग, यानी वो लोहा आग की तरह पकने लगा, वो जो सिलें थी वो गर्म हुई। काला तूनी उफर गले ही कितरा, कहा अब डालो इसके ऊपर पिघला हुआ तांबा। फमस्तताओं यस करू हुआ वमस्तताओ लहू नकबा, आज के दौर में याजूज माजूज के हैं ये, बस नहीं वो ताकत रखते कि उस पर गालिब आए या उसमें सुराख कर सकें। तो याजूज माजूज जो है बुनियादी तौर पर ये भी एक कौम गुजरी है, इनकी नस्ल बहुत है, अभी हम पढ़ लें सारी फिर इसमें हम बात करेंगे। लेकिन ज़ुल्करनैन जैसे रिसोर्सफुल शख्स के ज़रिए अल्लाह ताला ने एक बहुत बड़े फितने से लोगों को निजात दी। इससे पता चलता है कि इंसान के पास जो माली और ह्यूमन रिसोर्सेज होते हैं उसको लोगों की फलाह के लिए इस्तेमाल करना चाहिए। फिर दूसरी बात देखिए कि उन्होंने इनसे कुछ पैसे लेने की बात नहीं की, बस ये कहा कि बस तुम मेरी मदद करो। यहाँ से पता चलता है कि हमेशा इंसान को दीन के काम में माल की ज़रूरत नहीं होती, लोगों की ज़रूरत होती है, क्योंकि माल हो लोग ना हो तो उससे फ़ायदा नहीं होता। बहरहाल ये एक बहुत बड़ा काम था, ये दीवार बनी और उसके बाद आप देखिए कि इसमें कैसे हुआ। क़यामत के करीब जब याजूज माजूज को निकाला जाएगा तो पूरी दुनिया पर यूरिश कर देंगे, यानी एकदम कूद पड़ेंगे। इसकी दलील सूरत अलंबिया की आयत 96 और 97। हत्ता याजूज व माजूज व हुम मिन कुल्ली हदबी यंसिलून, जब याजूज माजूज खोल दिए जाएंगे तो वो हर बुलंदी से दौड़ते हुए आएंगे। वक्त रबतिलवा वक्त रबल वादुल हक फ़ाही शाखिसत नफ़सार उल्लज़ीन कफ़रू, इस वक्त लोगों की आंखें फटी की फटी रह जाएंगी जिन्होंने कुफ्र किया था, और कहेंगे हाय हमारी कमबख्ती, हम इस चीज़ की तरफ से गफलत में पड़े हुए थे, बल्कि हम वाकई ख़ताकार थे। तो गोया कि क़यामत से पहले ये दीवार टूटेगी। यजूज माजूज एक दीवार के पीछे कैद हैं, जिनसे निकलने के लिए वो सुबह से शाम तक इसे खोदते रहते हैं, लेकिन जब दूसरे दिन आकर देखते हैं तो दीवार अपनी असली हालत पर कायम होती है। जिस रोज़ वो शाम को इंशाल्लाह कहकर घरों को लौटेंगे, इससे अगले रोज़ वो दीवार में नकब लगाने में कामयाब हो जाएंगे। याजूज माजूज गर्दन की बीमारी में मरेंगे। याजूज माजूज तादाद में इतने ज़्यादा होंगे कि मरने के बाद जानवर और मवेशी इनकी लाशें खा खा कर खूब मोटे ताज़े हो जाएंगे। अब इन सब बातों को हम एक हदीस में पढ़ेंगे। तवील रिवायत है हज़रत अबू हुरैरा से, कहते हैं कि रसूलुल्लाह ने फरमाया, याजूज माजूज हर रोज़ दीवार खोदते हैं। जब वो इतनी खोद लेते हैं कि सूरज की शुआ नज़र आ जाए, तो इनका बादशाह कहता है कि अब वापस चलो, बाकी कल खोदेंगे। चुनाचे वो लौट जाते हैं। अल्लाह ताला इस दीवार को दोबारा असली हालत पर लौटा देते हैं। जब इनकी कैद की मुद्दत पूरी हो जाएगी और अल्लाह ताला इन्हें लोगों पर जाहिर करना चाहेंगे, तो वो दीवार खोदेंगे, हत्ता कि इन्हें सूरज की शुआएं नज़र आने लगेंगी। तो इनका बादशाह इनसे कहेगा, अच्छा अब चलो, बाकी इंशाल्लाह कल खोदेंगे। और जब वो इंशाल्लाह कहेंगे, तब वो अगले रोज़ पलटेंगे तो दीवार को इसी हालत पर पाएंगे जिस पर इसे गुज़श्ता रात छोड़ा था। फिर खुदाई शुरू करेंगे, फिर बाहर निकल आएंगे, पानी ख़त्म कर डालेंगे, लोग अपने अपने किलों में पनाह ले लेंगे, यानी जो बाहर होगा वो नहीं बचेगा। फिर वो अपने नेजे आसमान की तरफ फेंकेंगे, वो खून आलूद होकर जमीन पर गिरेंगे और याजूज माजूज कहेंगे कि हमने जमीन वालों को भी मغلوب कर दिया और आसमान वालों पर भी गालिब आ गए। तब अल्लाह ताला इनकी गर्दनों में कीड़े पैदा फरमा देगा, जिनसे वो सब मर जाएंगे। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इस जात की कसम जिसके हाथ में मेरी जान है, ज़मीन के जानवर और मवेशी इनकी लाशों का गोश्त और चर्बी खा कर कर खूब मोटे ताज़े होंगे। इस इब्ने माजा ने रिवायत किया। अल्लाह अकबर। आपको था कि इनकी तादाद इतनी ज़्यादा है। एक मौके पे सहाबाए कराम ने अल्लाह के नबी की ज़ुबान से सुना कि अल्लाह ताला क़यामत के दिन हज़रत आदम अलैहिस्सलाम को कहेगा कि अपनी औलाद को चुनो, यानी जन्नती और जहन्नमी इसमें से छांटो। तो हज़रत आदम पूछेंगे कि अल्लाह ताला किस हिसाब से, तो कहा जाएगा हर 1000 में से 999 यानी 999 जहन्नमी और एक जन्नती होगा, यानी आउट ऑफ 1000 ओनली 1% विल बी जन्नती, ये मुराद है। इस बात को सुनकर सहाबा इतना घबराए कि अल्लाह के नबी सल्लम को ये कहना पड़ा कि गम ना करो, इस तादाद में याजूज माजूज भी आएंगे। यानी कहते हैं कि इनमें से जब कोई मरता है तो अपने पीछे फ़ौजों की फ़ौजें छोड़ के मरता है, और अल्लाह ताला इनके ज़रिए दुनिया में जो फसाद फैलवाएंगे, ये असल में एक आजमाइश होगी उस दौर में। आप लोग कहें कि ये जरासीम है, ये बैक्टीरिया हैं, बात नहीं बनती। आदम अलैहिस्सलाम की नस्ल में से ये हैं, लेकिन फितना परदार कौम है और इसको आज भी दुनिया में छुपाया हुआ है। आप देखिए कि एक सबक पहले हमने पढ़ा के दज्जाल भी मौजूद है इस दुनिया पे और जजीरे में कैद है। आज हम पढ़ रहे हैं कि याजूज माजूज भी है। फिर आप सोचिए कितने फितने हमारे इर्द गिर्द, कि अल्लाह ताला ने बहुत सारे फितनों से हमें नहीं बचाया हुआ। आपको पता है कि आसमान के ऊपर इतने बड़े बड़े सितारे गिरते हैं, शहाबे साकिब जिसको कहते हैं, गिरते रहते हैं, कि अगर ये बीच में आसमान की लेयर्स ना हो तो हमारे घरों की छतें कब की टूट फूट चुकी होती। इतनी तेज़ी से ऊपर से रेस आती हैं, सूरज की भी और कुछ और भी रेस, कि अगर ये बीच में स्फेयर्स ना हो तो वो हमें जला के भस्म कर दें। ये दुनिया एक एक्सीडेंट का नतीजा नहीं है, अल्लाह सुब्हान तआला ने इसको एक मकसद के साथ पैदा किया। तो लिहाजा ये सारी बातें पढ़ते वक्त कभी भी दिल में ये शक ना लाएं कि ये नहीं होगा, ये होके रहेगा। दज्जाल के कत्ल के बाद हज़रत ईसा के अख्दे खिलाफत में ही याजूज माजूज निकलेंगे, यानी हज़रत ईसा को दो बड़े फितनों का सामना करना पड़ेगा, एक दज्जाल का और दूसरा याजूज माजूज का। याजूज माजूज की तादाद इस कदर ज़्यादा होगी कि इनकी निसफ तादाद बहीरे तबरिया का सारा पानी पी जाएगी। हज़रत ईसा अलैहिस्सलाम अल्लाह के हुक्म से मुसलमानों को कोहे तूर पर ले जाएंगे। इस दौरान याजूज माजूज बाकी लोगों को कत्ल कर डालेंगे। अहले ज़मीन को कत्ल करने के बाद वो अपने तीर आसमानों की तरफ फेंकेंगे, तीर खून आलूद ज़मीन पर गिरेंगे, तो याजूज माजूज कहेंगे कि उन्होंने आसमानी मखलूक को भी कत्ल कर दिया। इससे लग रहा है ना कि एक जंगजू किस्म की कौम है। हदीस में मज़ीद वजाहत होगी। حضرت نماز بن سمان رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ نے فرمایا، دجال کو قتل کرنے کے بعد اللہ تعالیٰ حضرت عیسیٰ پر وحی بھیجے گا، میں نے اپنے ایسے بندے نکالنے ہیں کہ ان سے لڑنے کی کسی میں طاقت نہیں، لہٰذا آپ میرے مسلمان بندوں کو کوہ طور کی پناہ میں لے جائیں، اس کے بعد اللہ تعالیٰ یاجوج ماجوج کو نکالے گا تو وہ ہار اونچائی سے نکل بھاگیں گے، ان کا پہلا حصہ جب بحیرہ تبریہ سے گزرے گا تو اس کا سارا پانی پی جائے گا، جب ان کا آخری حصہ بحیرہ تبریہ پر پہنچے گا تو کہے گا کبھی اس سمندر میں پانی تھا یا نہیں۔ امیجن کریں، سمندر بھی گئے اور سمندر خالی، شروع کے لوگ پی جائیں گے تو بعد والوں کے لیے پانی نہیں بچے گا، وہ حیرت کریں گے کہ اچھا کبھی یہاں پانی تھا، پھر آگے چلیں گے یہاں تک کہ اس پہاڑ پر پہنچ جائیں گے، اس پہاڑ تک پہنچ جائیں گے جہاں درختوں کی کثرت ہے، مراد ہے بیت المقدس کے قریب، اور کہیں گے کہ ہم نے زمین والوں کو تو قتل کر دیا، آؤ اب آسمان والوں کو بھی قتل کریں، چنانچہ اپنے تیر آسمان کی طرف پھینکیں گے، اللہ تعالیٰ ان کے تیر خون آلود واپس پلٹائیں گے اور وہ سمجھ لیں گے کہ ہم نے آسمان والوں کو بھی قتل کر دیا۔ اب آپ دیکھیں ان کا دعویٰ ہے نا کہ ہم نے آسمان والوں کو مارنا ہے، تو اللہ تعالیٰ اس سے پیچھے نہیں ہوئے، کہا چلو کر لو دعویٰ، خون جو لگ کے آئے گا وہ کوئی جھوٹا خون تو نہیں ہوگا نا، اللہ ان کو خوش کرنا چاہے گا۔ اس سے پتہ چلتا ہے کہ برے سے برے انسان کے دل میں جو ہوتا ہے اللہ اس کو بھی اکٹھا کر لو، اللہ کو اس سے کوئی فرق نہیں پڑتا کہ وہ یہ کام کر پاتے ہیں کہ نہیں کر پاتے، ہم تو تھوڑی سی دیر میں اگریسو ہو جاتے ہیں نا، اچھا کر کے دیکھو پھر، اچھا تم کہتے ہوگا میں نہیں ہونے دوں گا، اللہ ایسے نہیں کرتے، آپ اچھے کام کا ارادہ کرتے ہیں اللہ کروا لیتے ہیں، کئی دفعہ ایسا نہیں ہوتا، ہم نیکی کی نیت کرتے ہیں بالکل اسباب نہیں ہوتے، حالات نہیں ہوتے، اللہ وہ کام کروا دیتا ہے، کئی دفعہ ایسا ہوتا ہے دو دو تین تین مہینے پہلے کی ڈیٹس دی ہوتی ہیں، بیچ میں کتنے سفر ہوتے ہیں، کتنا تو دل اندر سے دھک دھک کر رہا ہوتا ہے، کتنی جگہوں کے بعد اس جگہ جا کے کوئی اللہ کی بات کرنی ہوتی ہے، اور یقین کریں جو کہا ہوتا ہے ایک ایک پلان پہ اللہ عمل کرا دیتا ہے، اور پھر جو آخر میں آنکھوں میں آنسو ہوتے ہیں اور شکر گزاری کے جذبے کہ اللہ اتنے حقیر گناہگار انسانوں کی پلاننگ کو تو نے اوکے کر دیا، تو یہ تو نیکی کی بات ہے، آپ گناہ کا پلان بنائیں، آج سے لے کے چھ ماہ بعد کی پلاننگ کیجیے، یہ کرنا ہے وہ کرنا ہے، اسے یہ کریں گے ادھر جائیں گے، یہ موج مستی اللہ کرا دیتا ہے، اللہ مجبور نہیں ہے، یہ ہے اللہ کا غنی ہونا، انسان جو بھی نیت کرے اللہ اس کے لیے آسان کر دیتا ہے، نولی ہی ما تولا۔ تو اصل بات یہ کہ ہم نیت کیا کرتے ہیں، باقی کام اللہ کے ہاتھ میں، تو لہٰذا ان کا یہ دعویٰ ہے کہ ہم ماریں گے، اللہ کہتا ہے مارو، کوئی نہیں مارا ہوا، لیکن وہ خوش ہو رہے ہیں کہ ہم نے مار دیا۔ اسی طرح عیسیٰ علیہ السلام اور ان کے مسلمان ساتھی کوہ طور پر مقصور ہوں گے اور ان کا سامان خورد و نوش ختم ہوگا، یعنی جو کھانا پینا ساتھ لے کے گئے ہوں گے وہ ختم ہوگا، حتیٰ کہ ایک بیل کا سر 100 دینار سے بہتر ہوگا۔ چنانچہ حضرت عیسیٰ علیہ السلام اور ان کے ساتھی اللہ تعالیٰ سے اس مصیبت سے نجات کے لیے دعا کریں گے، اللہ تعالیٰ یاجوج ماجوج پر ایک عذاب بھیجے گا، ان کی گردنوں میں کیڑا پیدا فرما دے گا جس سے وہ سارے کے سارے ایک دم مر جائیں گے، جس طرح ایک آدمی مرتا ہے۔ اس کے بعد حضرت عیسیٰ علیہ السلام اور ان کے ساتھی کوہ طور سے واپس تشریف لے آئیں گے، لیکن زمین پر ایک بلش بھر جگہ یاجوج ماجوج کی لاشوں سے خالی نہیں پائیں گے۔ ایسے ہی لگ رہا ہے نا کہ پوری زمین پہ جانور مرے ہوئے ہیں، اور جیسے کبھی آپ نے عید الاضحیٰ کے موقع پہ گلیوں میں سڑکوں میں خون اور جانوروں کے فضلات دیکھے ہوں گے، پوری زمین پہ گندگی ہوگی جن سے بدبو اور سرانٹ اٹھ رہی ہوگی۔ حضرت عیسیٰ علیہ السلام اور ان کے اصحاب پھر اللہ تعالیٰ کے لیے رجوع فرمائیں گے، یعنی دعا کریں گے کہ اللہ تعالیٰ ایسے پرندے بھیجے گا کہ جن کی گردنیں بڑے اونٹوں کے برابر ہوں گی، وہ پرندے ان کی لاشوں کو اٹھا کر لے جائیں گے اور جہاں کہیں اللہ کا حکم ہوگا وہاں لے جا کر پھینک دیں گے۔ انسانوں سے نہیں، اللہ جانوروں سے بھی اپنے کام لے لیتا ہے۔ پھر اللہ تعالیٰ ایسی بارش برسائیں گے جو ہر گھر اور خیمے تک پہنچے گی اور زمین کو دھو ڈالے گی، یہاں تک اسے کسی باغ کی مانند بدبو سے پاک اور صاف کر دے گا، اسے مسلم نے روایت کیا ہے۔ اب اس حدیث میں دو بار تبریہ کی جھیل کا ذکر ہوا، تو شام کے سرحدی شہر افیق یا فیق سے مغرب کی طرف چند میل کے فاصلے پر ایک بہت بڑی جھیل ہے جسے تبریہ کہا جاتا ہے، اسی جھیل سے دریائے اردن نکلتا ہے۔ اس کو پورا کر لیں پھر اس پہ ہم سوچیں گے کہ اس فتنے کے پیچھے کیا حکمت ہے، لیکن تھوڑا سا اس کو آگے پڑھتے ہیں۔ یاجوج ماجوج کا فتنہ بہت تباہ کن فتنہ ہوگا۔ حضرت زینب بنت حجش کہتی ہیں، رسول اللہ اپنی نیند سے بیدار ہوئے اور آپ کا چہرہ مبارک سرخ ہو رہا تھا. آپ نے ارشاد فرمایا لا الہ الا اللہ, ہلاکت ہے عربوں کے لیے ایک ایسے فتنے کی وجہ سے جو قریب آ گیا. آج یاجوج ماجوج کی دیوار میں اتنا سوراخ ہو گیا. پھر آپ نے دونوں ہاتھوں کی شہادت کی انگلی اور انگوٹھے کو ملا کر دکھائے. حضرت زینب نے عرض کیا یا رسول اللہ, کیا نیک لوگوں کی موجودگی میں ہم ہلاک ہو جائیں گے؟ آپ نے ارشاد فرمایا نہیں, بلکہ اس وقت ہلاک ہوں گے جب برائی عام ہوگی. اسے ابن ماجہ نے روایت کیا. یہ کتنا سوراخ کیا تھا, یہ شہادت کی انگلی اور یہ انگوٹھے نا, اتنا. یعنی اللہ کے نبی نے یوں بتایا کہ اس طرح اتنا سوراخ کیا. اور آپ دیکھیے وہ اتنا سا جو سوراخ ہے نا, اس میں سے دنیا میں آج فتنے آ رہے. اور آپ سوچیے جس سے وہ پوری دیوار ٹوٹ جائے گی اس دن کیا ہوگا؟ یہ جتنی جنگیں لڑائیاں خرابیاں ادھر کی ادھر کی, یہ وہ فتنوں کی وجہ سے. یاجوج ماجوج کا فتنہ یہ ہوگا کہ وہ نکلتے ہی قتل و غارت اور خون ریزی شروع کر دیں گے. روئے زمین پر اپنے علاوہ کسی کو زندہ نہیں چھوڑیں گے. حضرت عیسیٰ اللہ تعالیٰ کے حکم پر اپنے مسلمان ساتھیوں کو کوہ طور پر پناہ حاصل کرائیں گے اور بچ جائیں گے. یاجوج ماجوج اولاد آدم سے ہیں, مت سوچیے کہ کوئی جانور ہیں یا کوئی اور ہے. حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ اللہ کے نبی نے فرمایا یاجوج ماجوج آدم کی اولاد میں سے ہیں, اگر وہ آبادیوں میں بھیج دیے جاتے تو لوگوں کے اسباب زندگی یعنی معیشت کو برباد کر دیتے. اسے طبرانی نے روایت کیا. اب یہ کہاں سے آئے؟ آپ میں سے اگر کسی نے تفسیر کی کلاس میں حضرت نوح علیہ السلام پہ جو طوفان آیا تو اس کا تذکرہ پڑھا, تو اس میں میں نے یہ بات لکھائی تھی کہ حضرت نوح علیہ السلام کے تین بیٹے تھے جو ان کے ساتھ کشتی میں سوار ہوئے تھے, حام, سام اور یافس. تو حضرت نوح کے بیٹے یافس کی اولاد سے دو بھائی, ایک کا نام یاجوج تھا دوسرے کا ماجوج تھا, وہ پیدا ہوئے, جن کی نسل یاجوج ماجوج کہلاتی ہے. اللہ تعالیٰ اس کو خوب جانتے ہیں, لیکن یہ روایت ملتی ہے. بہرحال بعض لوگوں نے تاتاریوں کو یاجوج ماجوج کہا, بعض نے رشین اور چینی اقوام کو کہا, جو کہ حدیث کی مخالفت ہے. کسی دوسرے کلچر یا کسی قوم کے بارے میں یہی نہیں کرنا چاہیے. قرآن و حدیث کے مطابق یاجوج ماجوج آج کسی جگہ قید ہیں, قیامت کے قریب عیسیٰ علیہ السلام کے زمانے میں ظاہر ہوں گے اور اپنی دانش کے مطابق روئے زمین پر کسی کو نہیں چھوڑیں گے. ان کے فیچرز بھی بتائے جا رہے ہیں. یاجوج ماجوج کے چہرے چوڑے اور موٹے, آنکھیں چھوٹی, بال سرخی مائل سیاہ ہوں گے. حضرت ابن حرملہ رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ نے خطبے میں ارشاد فرمایا تم لوگ کہہ رہے ہو کہ اب دشمن نہیں رہا, حالانکہ تم لوگ ہمیشہ اپنے دشمنوں سے جہاد کرتے رہو گے حتیٰ کہ یاجوج ماجوج نکل آئیں گے, چوڑے چہروں والے, چھوٹی آنکھوں والے, سرخی مائل سیاہ بالوں والے, ہر بلندی سے دوڑتے ہوئے آئیں گے. ان کے چہرے چمڑا بھری ڈھال جیسے موٹے ہوں گے. اسے احمد اور طبرانی نے روایت کیا. اچھا, ہر فیچرز اسی قسم کے آ رہے ہیں نا. تو بہرحال اب یہ تھا یاجوج ماجوج کا ٹاپک. کوئی بات جو آپ کے ذہن میں آئی ہو اس کے بارے میں تو آپ پوچھ سکتے ہیں. کیا فیل ہوا آپ کو یہ دونوں فتنوں کا اکٹھا پڑھنا؟ بیسیکلی دو سائنس تھیں, ایک تو حضرت عیسیٰ تھی. عیسیٰ کی بات پڑھتے ہوئے میرے اپنے دل میں ایک بہت جیسے سکون کا احساس تھا, ٹرنکولیٹی تھی, دل میں خواہش آ رہی تھی کہ اچھا ہم یہ وقت دیکھیں دنیا میں سکون ہوگا, اور یہ وہ وقت ہوگا جو اس دنیا میں عروج کا دور ہوگا اسلام کا. نبی صلی اللہ علیہ وسلم کا دور تو ہم نے نہیں دیکھا, لیکن ایک وقت آئے گا بعد میں حضرت عیسیٰ کے دور میں. لیکن یاد رکھیے اس سے پہلے بڑے بڑے فتنے گزریں گے. ابھی ہم نے پڑھا یاجوج ماجوج کا, دجال کا فتنہ, جنگوں کا فتنہ ہوگا, لیکن بعد میں کچھ عرصے تک دنیا میں سکون آئے گا. یاجوج ماجوج کے فتنے کو پڑھتے وقت کیا لگا, کوئی فیلنگ آئی آپ کے دل میں؟ مجھ سے پوچھے تو مجھے تو ایسے ہی لگ رہا تھا کہ دنیا میں کوئی بلا نازل ہوئی ہوئی ہے, اور ہر وہ کام جو انسانوں کو تکلیف دے وہ کرتے ہوئے دکھتے ہیں. آج آپ دیکھیے کہ کہیں نہ کہیں کچھ نہ کچھ حالات تو اس طرح کے دکھ رہے ہیں نا. تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ان فتنوں سے بچائے. کوئی بات آپ شیئر کریں. جی آپ سسٹر. یعنی نبی صلی اللہ علیہ وسلم سو رہے تھے اپنی بیوی کے ساتھ تو آپ ایک دم اٹھ گئے, تو آپ گھبرائے ہوئے تھے, تو آپ کی بیوی نے پوچھا کیا ہوا, تو آپ نے کہا کہ وہ دیوار جو یاجوج ماجوج کے لیے بنائی تھی ذوالقرنین نے, وہ روز اپنے سنا نا کہ توڑنا چاہتے ہیں, پتلا کرتے ہیں, اس کو گھستی ہیں, لیکن تھوڑی سی رہ جاتی ہے تو پھر چلے جاتے ہیں. لیکن آج آپ نے کہا کہ اس میں اتنا سوراخ, یعنی اتنا ہول جس میں سے یوں دیکھ سکے, اس طرح اتنا سوراخ کر لیا. یعنی اللہ کے نبی صلی اللہ علیہ وسلم اس بات پہ گھبرا گئے تھے کہ کہیں اب وہ فتنے باہر نہ آ جائیں, لیکن قیامت کے قریب یہ سب کچھ ایک وقت آئے گا کہ کھلے گا. جی آپ منیب.
और हम टॉयलेट में।
और सच बात है, ये जो बातें आप कह रही हैं ये सच है कि बचपन में जब ये बातें इंसान सुनता है तो कियामत का डर, जुम्मे के दिन से डर लगता था आज कियामत ना आ जाए, पता नहीं आज क्या हो जाएगा। फिर कभी कुछ, फिर कभी सुना हुआ था कि जुम्मे की नमाज तक का वक्त होता है, तो आज भी मुझे याद है कि जब जुम्मे का वक्त गुजर जाना कहना शुक्र है आज कियामत नहीं आई। तो बच्चे इस टॉपिक को बहुत ज़्यादा अपने ऊपर लेते हैं। इंशाल्लाह अगले टॉपिक पर चलेंगे।